क्लास के टॉपिक्स के ऊपर कोई सवाल हो पूछ लीजिएगा। अल्हम्दुलिल्लाह वकफा वसलाम अला इबादिही अल्लज़ीना इस्तफा अम्मा बाद अऊज़ु बिल्लाहि मिनश शैतानिर रजीम बिस्मिल्लाहिर रहमानिर रहीम। وَلَقَدْ جَاءَ آلَ فِرْعَوْنَ النُّذُرْ كَذَّبُوا بِآيَاتِنَا كُلِّهَا فَأَخَذْنَاهُمْ أَخْذَ عَزِيزٍ مُقْتَدِرٍ سُبْحَانَ رَبِّكَ رَبِّ الْعِزَّةِ عَمَّا يَصِفُونَ وَسَلَامٌ عَلَى الْمُرْسَلِينَ وَالْحَمْدُ لِلَّهِ رَبِّ الْعَالَمِينَ اللَّهُمَّ صَلِّ عَلَى سَيِّدِنَا مُحَمَّدٍ وَعَلَى آلِ سَيِّدِنَا مُحَمَّدٍ وَبَارِكْ وَسَلِّمْ اللهم أرنا الحق حقا وارزقنا اتباعه وأرنا الباطل باطلا وارزقنا اجتنابه ربنا زدنا علما۔ تو سورہ قمر کی ان آیات کی تشریح ہم پڑھ رہے تھے تفسیر معرفۃ القرآن سے، ترجمہ اور خلاصہ تفسیر ان آیات تک یعنی آیت نمبر 42 تک کا پڑھ لیا تھا، اور معرفۃ المسائل بھی ہم نے دو پیراگراف پڑھ لیے تھے پچھلی کلاس میں۔ راودوہ عن ضیفہ کی جو تفسیر ہے کہ حضرت لوط علیہ السلام کی قوم اس گناہ کے اندر مبتلا تھی، تو اس کے اوپر عذاب کے لیے اللہ تعالیٰ نے فرشتے بھیجے تھے اور وہ ان کے گھر میں بطور مہمان کے داخل ہوئے تھے، لیکن ان لوگوں نے ان کو بھی اپنی طرف مائل کرنے کی کوشش کری، لیکن ان فرشتوں نے ان کے اوپر اللہ تعالیٰ کا عذاب نازل کیا۔ یہ واقعہ پڑھنے کے بعد اب حضرت آگے فرماتے ہیں کہ سورہ قمر کو قرب قیامت کے ذکر سے شروع کیا گیا، ٹھیک ہے، کیونکہ اقتربت الساعت وانشق القمر، یہ قیامت کی گھڑی قریب آ گئی جبکہ چاند دو ٹکڑے ہو گیا، ٹھیک ہے۔ تو چاند دو ٹکڑے کب ہوا؟ جب نبی علیہ الصلوۃ والسلام اس دنیا میں تشریف لائے، تو نبی علیہ الصلوۃ والسلام کا دنیا میں تشریف لانا بھی قرب قیامت کی علامتوں میں سے ایک علامت ہے، گو کہ اس کو گزرے ہوئے بھی 1400 سال یعنی گزر چکے ہیں آپ صلی اللہ علیہ وسلم کو دنیا سے پردہ فرما جائے ہوئے بھی، لیکن اگر دنیا کی اوور آل زندگی کو دیکھا جائے تو اس کے مقابلے میں یہ واقعہ جو ہے وہ قیامت یعنی دنیا کے ختم ہو جانے کے قریب تر نظر آئے گا۔ تو ساری جو بات ہوتی ہے وہ ان کمپیریزن ہوتی ہے، ریلیٹو ہے نا، ہر چیز جو ہوتی ہے وہ ریلیٹو ہوتی ہے نا، یعنی ان ریلیشن ٹو دا اوور آل لائف آف پلانٹ ارتھ، ٹھیک ہے، دنیا کی جو اوور آل لائف ہے اس کے ریلیشن شپ میں یہ اینڈ کے قریب ہے نبی علیہ الصلوۃ والسلام کا گزرا ہوا زمانہ، ٹھیک ہے۔ ہمیں بے شک وہ کتنا بڑا لگتا ہو اس سے فرق نہیں پڑتا، بلکہ کمپیریزن میں بات ہوتی ہے۔ اسی طرح سے نا ہر چیز بھی ان ریلیشن ٹو ہی ہوتی ہے، ٹھیک ہے۔ مثال کے طور پر کہ اگر ہم کسی کو نیک کہتے ہیں، کسی کو دیندار کہتے ہیں، ٹھیک ہے، تو اب اس کا مطلب یہ نہیں ہے کہ نیک کا مطلب یہ ہے کہ اس سے کوئی غلطی نہیں ہوگی، نیک کا مطلب یہ ہے کہ وہ 100% معاملات کے اندر نیکی تقویٰ والی زندگی گزارے گا اور یعنی کوئی بھی کام غلط نہیں کرے گا، نہیں، یہ اس کا مطلب بالکل بھی نہیں ہے۔ اس کا مطلب یہ ہے کہ ان ریلیشن ٹو دا ریسٹ آف دا پیپل، ٹھیک ہے نا، لوگوں کے جو عمومی طور پر جو لوگ گناہوں کی زندگی زیادہ گزار رہے ہوتے ہیں، ٹھیک ہے، تو ان کے مقابلے میں یہ نیکی کی زندگی گزار رہا ہے، ٹھیک ہے، یعنی ایون 50% سے بھی زیادہ اگر دیکھا جائے گا نا کوئی نیکی کی زندگی پر ہے، ظاہری طور پر دین پر عمل کر رہا ہے، نماز پابندی سے پڑھتا ہے اور روزہ زکوٰۃ یہ جو میجر فرائض ہیں ان کے اوپر عمل کرتا ہے، عورت ہے تو پردہ کرتی ہے، ٹھیک ہے، تو اب اس کے جو ہے وہ دیندار ہونے کی گواہی دی جائے گی، اس کی ایک ایک چیز کو نہیں دیکھا جائے گا کہ اچھا یہ والا معاملہ کیسا کرتا ہے، یہ کیسے کرتا ہے، یہ کیسا ہے، یہ کیسا ہے، نہیں، اتنا یہ ڈیٹیل میں نہیں جائیں گے، ٹھیک ہے، کیونکہ ریلیٹو مارکنگ ہوتی ہے، دنیا کے اندر زیادہ تر لوگ جو ہیں وہ جیسی زندگی گزار رہے ہیں ان کے مقابلے میں یہ دیندار ہیں، ٹھیک ہے، تو اس معاملے میں ہم غلطی کر جاتے ہیں کہ دوسروں کو ہم بہت سختی سے تولتے ہیں कि भाई ये अच्छा उसने ये गलत काम किया, तो इसका मतलब तो ये है कि ये तो बस ऐसा ही है, दीनदार तो कोई नहीं है, ये तो बस ऐसे ही मशहूर हो गया दीनदार, लेकिन है नहीं ये, ठीक है, लेकिन ये हम गलत करते हैं। तो रिलेटिव मार्किंग होती है, ठीक है। जैसे कि यहां पर एक मिसाल थी, ये क़ुर्ब क़यामत की अलामत है, अगरचे के बहुत दूर नजर आता है नबी सल्लल्लाहु अलैहि वसल्लम का, ठीक है। बहरहाल तो फरमाते हैं कि ताकि कुफार व मुशरिकीन जो दुनिया की हवा और हवस हिरसो हवा भी जिसको हिरसो हवस भी कहते हैं, तो हवा का मतलब ख्वाहिश होती है और हवस का मतलब लालच, ठीक है। तो दुनिया की लालच में मुब्तला और आखरत से गाफिल हैं, वो होश में आए। पहले कयामत के अजाब का बयान किया गया, इसके बाद दुनिया में भी उनके अंजाम बद को बतलाने के लिए 5 मशहूर आलम अकवाम के हालात और अंबिया अलैहिस्सलाम की मुखालफत पर उनके अंजाम बद और दुनिया में भी तरह तरह के अजाबों में मुब्तला होना बयान किया गया है, ठीक है। तो अल्लाह ताला गुजरे हुए हालात बयान करते हैं, ठीक है ना, कभी तो बाकायदा एक किस्से की शक्ल में बयान करते हैं और कभी जो है वो इतना बाकायदा किस्से की शक्ल नहीं होती, लेकिन बेसिकली यानी फिर भी हाल तो होता है ना गुजरी हुई किसी चीज का, ठीक है। तो इसी को किस्सा कहानी भी कहते हैं, और किस्सा कहानी जो होती है ना, ये इंसान के ऊपर इसका बहुत ज्यादा असर होता है। ये इंसानी नफ्सियात में अल्लाह ताला ने बात रखी है कि वो किस्से की तरफ मुतवज्जे होता है, कहानी की तरफ मुतवज्जे होता है, ठीक है ना। तो अब मुतवज्जे तो उसने होना है किस्से कहानी की तरफ, तो अब अगर वो किस्सा कहानी जो है अच्छी होगी, अच्छी नीयत के लिए सुनाई जा रही होगी, तो उसको फायदा हो जाएगा, और अगर वो बुरी कहानी होगी, बुरी या बुरी नीयत के लिए सुनाई जा रही होगी, तो उसको नुकसान होगा, ठीक है। मुतवज्जह तो इंसान ने होना ही है किस्से की तरफ, ये गिवन है, ये कोई ये नहीं हो सकता कि आप किसी इंसान को कोई किस्सा सुनाना शुरू कर दें और वो मुतवज्जे ना हो उस किस्से की तरफ, ठीक है। ये अल्लाह ताला ने हमारी फितरत में रख दिया है, और फितरत जो है ना वो इतनी आसानी से तब्दील नहीं होती, अगरचे कि हाँ हो सकती है तब्दील, किसी होता है ना फितरत ही खराब हो गई, ठीक है, तो वो भी मुमकिन है, लेकिन उमूमी तौर पर फितरत तब्दील नहीं होती, ठीक है। इसी वजह से बच्चों की तरबियत के अंदर भी जो है ना ये कहानियां सुनाना जो है ये एब्सोल्युटली अहम किरदार अदा करता है, ठीक है, क्योंकि बच्चों को तो कहानी जो है वो बहुत ज्यादा अट्रैक्ट करती है। चाहे वो आप अपने बचपन की कोई कहानी सुनाएं, या अपने खानदान के किसी और फर्द जिसको वो लोग जानते हैं उनके बचपन की कोई कहानी सुनाएं, बच्चे फौरन मुतवज्जे होंगे। लेकिन कोशिश ये करनी चाहिए कि वो कहानी ऐसे ही कोई बुरी कहानी ना हो, कोई बुरा अंजाम या बुरा अंजाम तो खैर नहीं, लेकिन कोई यानी कोई बुरा मैसेज उसके अंदर ना हो, बल्कि अच्छे मैसेज वाली कहानी सुनाए बच्चों को, ठीक है। तो अपने जाती कहानियां भी सुना सकते हैं, और जो है वो दूसरों की जो किताबों के अंदर कहानियां मिलती हैं, कुरान में हदीस के अंदर जो कहानियां मिलती हैं, ये भी बच्चों को जो सुनाते हैं ना, तो उससे बच्चों के ऊपर बहुत ज्यादा पॉजिटिव इफेक्ट पड़ता है। और असल तरीका यही है तरबियत का, हमारे नज़दीक जो इस दौर के अंदर पिक्चर्स के जरिए से तालीम देना और तरबियत करने की कोशिश करना, ये जो राइज हो गया ना, ये गलत है। पिक्चर्स के जरिए से, जिसको पिक्चर स्टोरी बुक्स कहते हैं, हत्ता के इवन ऐसी भी स्टोरी बुक्स आ गई हैं, बहुत ज्यादा हैं बल्कि मौजूद, कि जिसके अंदर के पुरानी स्टोरीज को जो है वो पिक्चर फॉर्म के अंदर दिखाते हैं, ठीक है। जो यानी हमारा तो पूरा का पूरा दीन ही इसके खिलाफ है, लेकिन जिसको दीन की बात समझ में नहीं आती वो चले गोरों के पास चले जाए, अमरीकियों और यूरोपियंस के पास चले जाए, उनके जो साइकोलॉजिस्ट हैं असल, जो प्योरली अपना काम कर रहे हैं ह्यूमन साइकोलॉजी के लेवल के ऊपर, वो भी इसके खिलाफ है कि पिक्चर्स नहीं होनी चाहिए बल्कि वर्बल कम्युनिकेशन होनी चाहिए, ठीक है, यानी जुबान से आप कहानी सुनाएं, तस्वीरें नहीं दिखाएं। अब इसका मतलब ये नहीं है कि जी आप किसी जानवर की तस्वीर नहीं दिखा सकते, इससे मना नहीं कर रहे हैं, मना ये कर रहे हैं कि जो कहानियां मौजूद है ना माजी की, उन कहानियों को पिक्टोरियल रिप्रेजेंटेशन करके दिखाते हैं ना, कि जी अब मिसाल के तौर पर सूरह फील है, तो सूरह फील की कहानी के लिए जो है वो अब बाकायदा वो बंदे बना रहे हैं और हाथी बना रहे हैं और समझ रहे हैं कि हाँ जी बच्चे को ज्यादा अच्छा लग रहा है ये सब कुछ। भाई इमीडिएटली बच्चों को अच्छा लगेगा, लेकिन इसका मतलब ये कोई थोड़ी है कि उसको फायदा भी हो रहा है इससे। कुछ पिक्चर देख करके वो उस वक्त जो है वो अट्रैक्ट हो रहा है, ठीक है, लेकिन क्या उसको फायदा भी हो रहा है या उसको लॉन्ग टर्म के अंदर नुकसान हो रहा है? ह्यूमन साइकोलॉजी ये कहती है कि उसको लॉन्ग टर्म में नुकसान हो रहा है इससे। तो हम जो है ना वो लॉन्ग टर्म तो हम सोचते नहीं, हम तो बिल्कुल सुपरफिशियल किस्म के लोग है ना, बिल्कुल ऊपर ऊपर जो जाहिरी चीजें नजर आती हैं हम उनसे ही मुतासर हो जाते हैं। इस वजह से बच्चा अगर एकदम से एक किसी चीज की तरफ मुतवज्जो होता है तो हम कहते हैं देखो देखो ये ज्यादा अच्छा तरीका था पढ़ाने का, तरीका ये ज्यादा अच्छा था कि जो है ना वो पिक्चर बना बना करके पढ़ाए, ठीक है। लेकिन ये शॉर्ट टर्म होता है, बहुत लॉन्ग टर्म उसको नुकसान हो रहा होता है, ठीक है। बहरहाल ये तो बड़ों की बात मानेंगे तब ये लॉन्ग टर्म फायदे होते हैं, ठीक है। शैतान की बात मानने से शॉर्ट टर्म फायदे जरूर हो जाते हैं थोड़े बहुत, लेकिन लॉन्ग टर्म फायदे नहीं होते। तो ये बस फर्क है इसके अंदर। अच्छा आगे चलते हैं कि पहले कयामत के अजाब का बयान किया गया, इसके बाद दुनिया में भी उनके अंजाम बद को बतलाने के लिए 5 मशहूर आलम अकवाम के हालात और अंबिया अलैहिस्सलाम की मुखालफत पर उनके अंजाम बद और दुनिया में भी तरह तरह के अजाबों में मुब्तला होना बयान किया गया है। सबसे पहले कौम नूह अलैहिस्सलाम का जिक्र किया गया क्योंकि यही सबसे पहली दुनिया की कौम है जो अजाब इलाही में पकड़ी गई। ये किस्सा साबिता आयात में आ चुका है, यानी जो पीछे जो आयात का ग्रुप था उसके अंदर कौम नूह का जिक्र था। मजकूर उस सदर आयात में 4 अकवाम का जिक्र है, आद, समूद, कौम लूत, कौम फिरौन। उनके वाकयात और मुफस्सल किस्से कुरान करीम के मुतअद्दद मुकामात में बयान हुए हैं, यहाँ उनका इजमाली जिक्र है। यानी सूरह कमर के अंदर अल्लाह ताला ने बहुत ही कम अल्फाज के अंदर उन अजाबों का जिक्र किया है, लेकिन दूसरी सूरतों के अंदर बहुत तफसील के साथ इन अजाबों का जिक्र किया है। द पिक्टोरियल एजुकेशन वाज स्टार्टेड फॉर स्पेशल किड्स एंड नाउ अप्लाइंग फॉर ऑल किड्स नाउ, सो इज इट ओके फॉर स्पेशल नीड किड्स? स्पेशल नीड किड्स के लिए ओके ये मेरा एरिया नहीं है, ठीक है, कि स्पेशल नीड किड्स जो होते हैं तो उनकी क्या फिजिकल नीड्स होती हैं और उनको किस तरीके से जो है वो ट्रेनिंग वगैरह कराते हैं, तो आई रियली डोंट हैव एनी इनसाइट इन दिस, ठीक है। तो हो सकता है स्पेशल नीड किड्स के लिए जो साइकोलॉजिस्ट हैं उसको मुफीद करार देते हो, लेकिन कह नहीं सकता, ठीक है। बाकी जो बात यहाँ पर हो रही थी वो तो ऑल किड्स की बात हो रही थी, ठीक है। तो अब हाँ ये और बात है, नाउज बिल्ला रहम करे हमारे ऊपर, कि जो ऑल किड्स हैं अनफॉर्चुनेटली उनको भी स्पेशल नीड किड्स बना दिया गया, ठीक है ना, यानी जिन मेंटल डिसेबिलिटी के साथ जो 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 बच्चे होते हैं, तो अब क्या सारे ही बच्चे मेंटल डिसेबिलिटी के साथ हैं? हो सकता है कि इस दौर के अंदर जिन हालात से हमारे बच्चे गुजरते हैं तो वाकई ऐसा ना हो कि वो सारे के सारे मेंटली डिसेबल किसी ना किसी हद तक हो गए, विच इज क्वाइट पॉसिबल, ठीक है। क्यों? इसलिए कि हमारे बच्चे जिस किस्म के फूड से एक्सपोज होते हैं, खाना, तो खाने का एक बहुत ज्यादा असर होता है खाने वाले के ऊपर, और फिर उसके बाद जो जो मीडिया से एक्सपोज होते हैं, तो मीडिया तो इंसान के दिमाग को माउफ करने का बहुत अहम टूल है, बहुत ही ज्यादा इफेक्टिव टूल है दिमाग को माउफ कर देने का के लिए, राइट। तो बच्चे एक्सपोज होते हैं, फिर कुछ बड़े होने के बाद फिर वीडियो गेम्स से भी एक्सपोज होते हैं, तो जो रही सही कसर मीडिया ने छोड़ दी होती है वो वीडियो गेम्स पूरा कर देता है, और फिर उसके बाद अनफॉर्चुनेटली जो हमारे घरों के अंदर झगड़े होते हैं, हर वक्त एक दूसरे के साथ लड़ाई चलती है, या जो जो जॉइंट फैमिली सिस्टम के अंदर रहते हैं तो उसकी वजह से जो जॉइंट फैमिली के जो लोग होते हैं उनके साथ जो एक मुस्तकिल की एक स्ट्रगल चलती रहती है, माँ की चल रही है या बाप की चल रही है, तो इतना बुरा माहौल बच्चों को मिलता है, बहुत बुरा माहौल मिलता है, और उस बुरे माहौल के अंदर जो बच्चा बढ़ रहा होता है तो वो स्पेशल नीड किड्स जैसा बन जाता है किसी न किसी हद तक। ठीक है, तो अनफॉर्चुनेटली चूंकि हम इन चीजों को बिल्कुल भी कंट्रोल नहीं कर पा रहे हैं और इनका इलाज करना हमें नहीं आता, ना हम इसको सीखना चाहते हैं, इस वजह से अनफॉर्चुनेटली बड़ी तादाद में इवन जिनको हम नॉर्मल किड्स कहते हैं तो वो भी अच्छी खासी हद तक स्पेशल किड्स। लेकिन इसका मतलब ये नहीं है कि अब हम या जिस ये कह रहे हैं कि जब उनको तस्वीरें दिखाना शुरू कर दो सबको, भाई मसलों का हल करने की जरूरत है ना। ये तो नहीं कि वो जो एक शेर है ना, मीर क्या सादा थे, नहीं मीर क्या सादा है, बीमार हुए जिसके सबब उसी अत्तार के लौंडे से दवा लेते हैं। ठीक है ना, यानी जिस अत्तार कहते हैं वो जो पुराने जमाने के जो तबीब वगैरह होते थे ना, जो जड़ी बूटियों से इलाज करते थे, तो जिस अत्तार से दवा लेकर के मीर साहब जो है वो बीमार पड़ गए, तो अब उस बीमारी का इलाज करने के लिए उसी अत्तार के बेटे के पास जाकर के दवा ले रहे हैं। है ना भाई, अत्तार के बेटे ने वही दवा देनी है ना जो कि अत्तार ने उसको सिखाई है। ठीक है, तो जिस सिस्टम की वजह से हम रूहानी और नफसियाती तौर पर बीमार पड़ रहे हैं, हम उसी सिस्टम से जाकर के अब इलाज कराना शुरू कर दें, तो ये तो यही बात हो गई। ठीक है, तो इन्हीं के तौर तरीकों में ही हम घूम रहे हैं। हम जो है ना एक डिब्बे के अंदर बंद हैं। इसको कहते हैं अंग्रेजी के अंदर के बीइंग क्या एक्चुअली यानी बॉक्स मेंटालिटी कहते हैं कि आप एक बॉक्स के अंदर बंद हैं, आप उस बॉक्स के बाहर नहीं देख सकते। ठीक है, तो कहते हैं कि भाई यू शुड स्टार्ट थिंक टू थिंक आउट ऑफ द बॉक्स, इस बॉक्स से बाहर निकल करके सोचो। ठीक है कि भाई क्या है, सही क्या है, क्या गलत है। ठीक है, तो दुनिया के मामले में ना हम पक्के मुकल्लिद हैं, पक्के मुकल्लिद यानी अंधी तकलीद करने वाले, अंधी तकलीद दुनिया के मामले में, वो जो कह देते हैं वही सच है और वही सही है और उसके अलावा कुछ नहीं। ठीक है, तो हमें जरा इधर उधर देखना चाहिए कि भाई इलाज के तरीके क्या हैं, हम क्या गलत कर रहे हैं और कैसे इसको रिमूव करना है। अच्छा, तो बस मस्कूर सदर आयात में इन चार पांवों का फिर जिक्र है। अच्छा, ये पांचों अकवाम दुनिया की कवि तरीन और काबू याफ्ता कौमें थी। यानी ये सुपर पावर्स थी अपने जमाने की, जिनको किसी ताकत से राम करना किसी के लिए आसान ना था। जैसे आज कोई कहे कि अमेरिका को जो है वो आप ताकत के जरिए से कॉन्कर कर लेंगे, ये मुमकिन ही नहीं है, तकरीबन है ना, नामुमकिन सी बात है। आयात मस्कूरा में उन पर अल्लाह का अजाब आना दिखाया गया और हर एक कौम के अंजाम पर कुरान करीम ने एक जुमला इरशाद फरमाया, फकैफ कान अज़ाबी व नुज़ुर, यानी इतनी बड़ी कवी और भारी तादाद वाली कौम पर जब अल्लाह का अजाब आया तो देखो कि वो किस तरह इस अजाब के सामने मक्खियों मच्छरों की तरह मारे गए। ठीक है, यानी जिस तरह मक्खी मच्छर जो है वो जब उनको किसी तरीके से मारा जाता है तो वो रेजिस्ट नहीं कर सकते ना, वो अपने आप को नहीं बचा सकते, सारे के सारे मर जाते हैं। तो उसी तरीके से ये लोग भी, जब अल्लाह का अजाब आ गया और इसके साथ ही मोमिनीन व कुफार की आम नसीहत के लिए इस जुमले को बार बार दोहराया गया, वलकद यस्सरनल कुरआन लिज़्ज़िक्री फहल मिन मुद्दकिर, यानी अल्लाह के इस अजाब अजीम से बचने का रास्ता कुरआन है और कुरआन को नसीहत और इबरत हासिल करने की हद तक हमने बहुत आसान कर दिया है। ठीक है ना, यानी ये तफसीर पीछे हम पढ़ चुके हैं कि कुरआन को आसान करने का मतलब ये नहीं है कि अब कुरआन को पढ़ करके कोई कहे कि हाँ भाई मैं तो कुरान से ही नमाज पढ़ने का तरीका भी सीखूंगा और मैं कुरान से ही जो है वो ज़कात का भी तरीका सीखूंगा और कुरान से ही जो है वो सब कुछ अपने घर के हर चीज़ को मैं कुरान से सीखूंगा, यानी जो फिकी मसाइल होते हैं वो मैं कुरान से खुद ही सीख लूंगा, पढ़ूंगा और सीख लूंगा, तो ये गलत है। इसका मतलब ये नहीं है, बल्कि लिज़्ज़िक्र फरमाया अल्लाह ताला ने, हमने इसको नसीहत के लिए आसान कर दिया है। आवाज नहीं आ रही, किसी और को आ रही है तो फिर आ रही है, सिर्फ इनका मसला है। कोई बता सकता है आवाज आ रही है किसी को? ठीक है, जवाब ये मैसेज को देख रहे हैं, बाकी लोगों को ٹھیک ہے. تو جیسے یہ جملہ ہے لقد یسر القرآن للذکر، اسی طریقے سے ایک اور جملہ ہے فکیف کان عذابی و نذر، اس کو بھی اللہ تعالیٰ نے ریپیٹ کیا ہے نا. ٹھیک ہے، حالانکہ یہ کتاب کیا ہے جس کو ہم پڑھ رہے ہیں، یہ اللہ کا کلام ہے. ٹھیک ہے، سب سے بڑے کا کلام ہے اور سب سے بڑا کلام ہے نا، کلام الملوکی ملوک الکلام، جو بادشاہوں کا کلام ہوتا ہے وہ کلاموں کا بادشاہ ہوتا ہے. ٹھیک ہے، تو اب جب کلاموں کا بادشاہ ہے تو اس میں تو کسی چیز کو ریپیٹ کرنے کی کیا ضرورت ہے بھائی. اللہ تعالیٰ کا قرآن تو انتہائی سلیکٹو ہے نا، اس کے اندر تو یعنی یہ ایک لمیٹڈ بک اللہ تعالیٰ نے ہمیں دی ہے، 30 پاروں پر مشتمل ہے نا، 6000 تقریباً کچھ آیات کے اوپر مشتمل ہے. بہت کم الفاظ میں اللہ تعالیٰ نے ہمیں اپنا کلام دیا ہے، ورنہ اللہ تعالیٰ کا کلام اگر دیکھا جائے کہ جو اللہ تعالیٰ کی باتیں ہوتی ہیں، ٹھیک ہے، تو وہ باتیں تو انلمیٹڈ ہیں، ان کا تو ہم احاطہ ہی نہیں کر سکتے. تو کیا اللہ تعالیٰ نے وہ ساری کی ساری ہمیں دے دی ہیں؟ نہیں، اللہ تعالیٰ نے صرف اس کے اندر سے ایک بہت ہی محدود پورشن القرآن کی شکل میں ہمیں دیا ہے. مطلب کہنے کا یہ ہے کہ قرآن جو ہے نا وہ بہت محدود چیز ہے، یعنی الفاظ کی تعداد دیکھی جائے بہت محدود ہے. اب اس کے اندر ہونا تو یہ چاہیے، اگر ہم اپنی عقل سے سوچیں تو ہونا تو یہ چاہیے کہ کسی ایک بھی بات کو ریپیٹ نہ کیا جائے. وہ کہتے ہیں نا کہ بہت چن چن کر کے الفاظ استعمال کیے جائیں کہ کسی بات کی ریپیٹیشن کی ضرورت پیش نہ آئے یا کسی بات کی ریپیٹیشن کی نوبت نہ آئے، ہے نا. لیکن اللہ تعالیٰ نے ایسا نہیں کیا، بلکہ اس قرآن کے اندر اللہ تعالیٰ نے بہت ساری باتوں کو بار بار ریپیٹ کیا ہے، بار بار ریپیٹ کیا ہے نا. ابھی یہی آیت، یہی سورت ختم ہوگی سورہ قمر، تو اس کے بعد سورہ رحمان شروع ہو جائے گی، اور سورہ رحمان میں تو سب کو ہی پتا ہے نا کہ فَبِأَيِّ آلَاءِ رَبِّكُمَا تُكَذِّبَانِ، 31 مرتبہ 31 times فَبِأَيِّ آلَاءِ رَبِّكُمَا تُكَذِّبَانِ اللہ تعالیٰ نے ریپیٹ کیا ہے. ٹھیک ہے، تو جو ریپیٹیشنز آئی ہیں قرآن کے اندر وہ کیوں آئی ہیں؟ حالانکہ اتنے کم الفاظ میں تو کوئی ریپیٹیشن ہونی نہیں چاہیے تھی، صرف نئی نئی باتیں ہونی چاہیے تھی کہ جلدی جلدی نئی نئی باتیں بتا دو ان لوگوں کو. ٹھیک ہے، ہر لفظ کے اندر ایک نئی چیز ہو، نہیں، لیکن ایسا نہیں ہے. کیوں؟ اس لیے کہ یہ اللہ تعالیٰ نے ہماری ہدایت کے لیے نازل کیا ہے، ہمیں انفارمیشن اوور لوڈ کرنے کے لیے نازل نہیں کیا کہ ان کو فیکٹس بتا دو، بہت زیادہ فیکٹس بتا دو، ان کو بہت ساری فگرز بتا دو. ٹھیک ہے، یعنی ان کے اوپر جو ہے نا جس کو روٹ انفارمیشن کہتے ہیں آج کے زمانے کے اندر، انفارمیشن ٹیکنالوجی کا جو لفظ استعمال ہوتا ہے. ٹھیک ہے، تو انفارمیشن ہمارے اوپر لادنے کے لیے اللہ تعالیٰ نے قرآن نازل نہیں کیا، بلکہ اللہ تعالیٰ نے ہماری ہدایت کے لیے نازل کیا. ہدایت کا مطلب کیا؟ کہ ہم کامیابی کا راستہ پا لیں، کامیابی کا راستہ. ٹھیک ہے نا، اور ہم کامیاب ہو جائیں. تو اب پتا کیا چلتا ہے کہ کامیاب ہونے کے لیے انفارمیشن اوور لوڈ از ناٹ ڈیزائرڈ، زیادہ فیکٹس اینڈ فگرز سیکھ لینا یہ کامیابی کے لیے ضروری نہیں ہے. اگر یہ کامیابی کے لیے ضروری ہوتا بلکہ لازمی ہوتا تو اللہ تعالیٰ ہر ہر لفظ ہر ہر آیت میں ہمیں نئی انفارمیشن دے رہے ہوتے، کوئی پرانی بات ریپیٹ نہ کر رہے ہوتے، جو پہلے سے ہی ہو چکی ہے اس کو ریپیٹ نہ کر رہے ہوتے. کیونکہ میرے بندوں کے لیے تو زیادہ علم جو ہے نا وہ فائدہ مند ہے. تو میں اپنے اس محدود قرآن کے اندر جو میں نے ان کو دیا ہے ہدایت کے لیے، اس میں زیادہ زیادہ چیزیں ان کو بتا دوں کم کم الفاظ کے اندر، بلکہ کیا کیا، ریپیٹیشن کری، تکرار کری. کیوں؟ اس لیے کہ ہماری اللہ تعالیٰ نے فطرت ایسی بنائی ہے کہ ہمیں تکرار کی ضرورت پڑتی ہے، ہمیں یاد دہانی کی ضرورت ہے. ٹھیک ہے، ہمیں یاد دہانی کی ضرورت ہے. اسی وجہ سے اللہ تعالیٰ نے بھی قرآن کے اندر جو ہمارے لیے زیادہ اہم چیزیں ان کو بار بار ریپیٹ کیا ہے. اور یہی کام اللہ کے نبی علیہ السلام بھی کیا کرتے تھے کہ اپنی بات کو بار بار ریپیٹ کرتے تھے. حالانکہ جو ایک امپریسیو قسم کا جس کو کلام کہتے ہیں نا، لوگوں کو موہ لینے والا کلام، जैसे यानी अरबी अदब या किसी लैंग्वेज के अदब में अगर देखा जाए तो वो तो वो कलाम कहलाता है जिसके अंदर कोई बात रिपीट ना होती हो, कोई बात रिपीट ना होती हो, वो ज्यादा फसीह व बलीग कलाम कहलाता है। लेकिन अल्लाह ताला ने हिदायत के मामले में इस तारीफ को बदल दिया, हिदायत के मामले में कि तारीफ ये बना दी कि जो चीज अहम है उसको रिपीट करो, चाहे कोई शायर और अदीब जो है वो उसके खिलाफ क्यों ना हो कि भाई ये तो बड़ी अजीब बात है, क्यों रिपीट हो रही है, ठीक है, उससे फर्क नहीं पड़ता। अल्लाह ताला डिफाइन करते हैं क्या चीज अच्छी है क्या चीज अच्छी नहीं है, ठीक है। तो हमें रिपीटेशन की जरूरत पड़ती है, हमें याद दहानी की जरूरत पड़ती है, ठीक है। तो ये याद दहानी जो है ना उसके लिए एक ही कलाम के अंदर एक ही जो हम बात यानी कर रहे हैं या बात सुन रहे हैं तो उसमें भी कई बार रिपीट करना पड़ता है, और फिर मुख्तलिफ मजलिसों के अंदर भी वही पुरानी बात रिपीट करनी पड़ती है, रिपीट करने की जरूरत है, ठीक है। इसी वजह से हम जब अपने मशायख के सामने बैठते हैं तो अक्सर हम वही बात सुन रहे होते हैं जो हम पहले ही कई बार सुन चुके होते हैं। इवन आज के दौर के मशायख, अभी तो हम कुरान की बात कर रहे थे ना, उसके बाद फिर हमने नबी अलैहिस्सलाम की हदीस की बात करी कि उसमें रिपीटेशन हो रही है, लेकिन आज के दौर के मशायख के सामने भी बैठे हैं वही बातें हो रही होती हैं जो पहले सुन चुके होते हैं, ठीक है। तकरीबन एक इल्ला माशाअल्लाह को एक दो बातें होती हैं जो कि नहीं होती, ठीक है। तो एक सफी निगाह रखने वाला बंदा समझता है कि यार ये तो रिपीटेशन है, इसका तो मुझे कोई फायदा नहीं, मैं तो बोर हो जाऊंगा इससे, लेकिन नहीं, इससे बहुत इंसान को फायदा होता है। ये इंसान की मिजाज में और तबीयत के अंदर अल्लाह ताला ने रखा है। तो बार बार इस बात को भी अल्लाह ताला ने रिपीट किया, वलकद यस्सरनल कुरान लिज़्ज़िक्र। अच्छा, कुरान को नसीहत और इबरत हासिल करने की हद तक हमने बहुत आसान कर दिया है, बड़ा बदनसीब और महरूम है जो इससे फायदा ना उठाए। आगे आने वाली आयात में जमाने नबुवत के मौजूदीन को खिताब करके ये बताया गया है कि इस जमाने के मुनकरीन और कुफार दौलत और सरवत तादाद ताकत और कुव्वत में आद और समूद और कौम फिरौन वगैरह से कुछ ज्यादा नहीं है, फिर ये कैसे बेफिक्र बैठे हैं, ठीक है। यानी जो मक्का मुकरमा के कुफार थे तो उनके पास तो ना फिरौन जैसी ताकत थी ना आद और समूद जैसी ताकत थी, ठीक है ना। फिरौन की ताकत क्या थी कि फिरौन ने उस जमाने के जो 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 टेक्नोलॉजी थी, इंडस्ट्री थी, उसको बहुत ज्यादा डेवलप किया था, ठीक है। उसने नहरें बनाई थी और ब्रिजेस बनाए थे, और वहां पर जैसे कि पता ही है अहराम मिस्र, ये तो कंस्ट्रक्शन की एक बहुत यानी आज के दौर के अंदर भी उसको ताज्जुब से देखा जाता है ना, ये अहराम मिस्र जो है। तो और इसके अलावा लड़ाई के हथियार जिनको कहते हैं आलात हर्ब, तो इसके अंदर कौम फिरौन जो है वो बहुत ज्यादा तरक्की याफ्ता कौम थी, जबकि जो बाकी अकवाम थी जैसे कौम आद और समूद हैं तो उन्होंने जो है वो पत्थरों के अंदर घर बनाने वाली उनके पास बहुत ताकत थी, फिजिकल ताकत उनके पास बहुत ज्यादा थी, और वो उनका साइज भी जो है वो जैसे खजूर के तने होते हैं, बड़े ऊंचे ऊंचे खजूर के तने, वैसा उनका साइज था, ठीक है। तो मक्का मुकर्रमा वालों के पास तो ऐसा कुछ भी नहीं था, तो फिर वही कहा जा रहा है कि तुम किस बात के ऊपर इतरा रहे हो, ठीक है, हमने तो ऐसी कौमों को तबाह कर दिया, तो तुम्हारी क्या हैसियत है। आज के दौर के अंदर अगरचे के जो हमें इनकी इनकी ताकतें नजर आती हैं, जैसे इन्होंने जो जो न्यूक्लियर वेपन्स बनाए हैं, जौहरी हथियार बनाए, ठीक है, तो बेशक वो जौहरी हथियार जो है वो तारीख में कभी इस तरीके के हथियार पहले नहीं बनाए गए, ठीक है ना, स्पेस तक पहुंच गए और वहां पे जाकर के जो है वो स्टार वॉर्स प्रोग्राम्स हैं इनके पास, और सैटेलाइट के जरिए से जो है वो जो एस्पियोनाज है, और इस तरह की बहुत सारी नई चीजें आज के दौर के अंदर इन ताकतों के पास हैं, ठीक है। लेकिन अल्लाह ताला की ताकत से तो ये कोई भी चीज बड़ी नहीं है ना, इतना कुछ करने के बावजूद ये जमीन के अंदर सुराख तो कर नहीं सकते, ठीक है ना, ये अर्थ क्रस्ट जो कि जमीन का बस छिलका है, इस अर्थ क्रस्ट से नीचे तक कोई भी जाने की ताकत नहीं रखता। ये जो नीचे जो मेंटल आता है, जो जो अर्थ का जो अंदर की जगह है, वहां तक तो अपने इन जौहरी हथियारों से भी नहीं पहुंच सकते, ज्यादा से ज्यादा बस क्रस्ट तक ही जो है पहुंच सकते हैं। उसी तरीके से इनके जो जो स्पेस स्टार जो स्पेसशिप्स वगैरह हैं वो ज्यादा से ज्यादा जो है वो चांद तक पहुंचे, ठीक है ना, उसके आगे जो है वो यानी बगैर इंसान के, ठीक है जी, मार्स तक पहुंच गए, मार्स पे जाकर के लैंडिंग हो गई, लेकिन बंदा तो नहीं पहुंच सका है ना। तो इनके पास भी इतनी ज्यादा ताकत नहीं है जितनी कि हम समझते हैं, ठीक है। और अल्लाह की ताकत तो बहरहाल सबसे बुलंद है। तो कौमों को ना खत्म करना अल्लाह ताला के लिए कोई मुश्किल काम नहीं है। ये कौमें जो हैं ऊपर से बेशक कितनी ताकतवर हमें नजर आती हैं, लेकिन अंदर से ये कौमें बुरी तरीके से घुली हुई कौमें, ठीक है ना। इनका जो इकोनॉमी का सिस्टम है ये भी बहुत ही यानी जिसको कहते हैं ना कागजी बुनियादों के ऊपर खड़ा हुआ है। कागज के ये घर है, कागज के घर, और कागज का घर जो है वो बहुत तेजी के साथ नीचे आ जाता है, ठीक है ना। तो अभी जैसे कि अमेरिका बहादुर सबसे ज्यादा, उसके पास एटमी हथियार हैं और ये है वो है, लेकिन डॉलर का क्रैश होना ये ऐसा है कि जैसे कि बिल्कुल ही ना यानी दीवार के पीछे जैसे कहते हैं ना राउंड द कॉर्नर है ये, कि किसी वक्त भी इनका डॉलर क्रैश हो सकता है, ठीक है ना। और डॉलर क्रैश होने का मतलब ये है कि ये सब का सब जो है वो बिल्कुल नीचे आएगा, ठीक है ना। और उस सूरत में ना फिर ये मिलिट्री पावर भी कोई काम की नहीं आती। जैसे कि सोवियत यूनियन जो है वो इनसे भी ज्यादा बड़ा था, और उनके पास जो ताकत थी, जो आयरन वॉल थी सोवियत यूनियन की, लेकिन जब सोवियत यूनियन क्रैश हुआ है तो कैसा वो फिर बिखर गया है, टुकड़े टुकड़े हो गया, ठीक है ना। उसी तरीके से हमारे बुजुर्गों ने तो कहा है कि जो अमेरिका है ना इसने टुकड़े टुकड़े होना है, और बहुत जल्द होना है टुकड़े टुकड़े। और ये अल्लाह ताला करेगा, हमें थोड़ी कुछ करने की जरूरत है। अल्लाह ताला हमें वो काम करने की जरूरत है जो हमें अल्लाह ताला ने जिम्मेदारी दी है, ठीक है ना। ये दूसरी कौमों को टुकड़े टुकड़े करना ये जिम्मेदारी नहीं दी है इसकी, तो अल्लाह ताला करेंगे, करके दिखाएंगे ये सब कुछ। वैसे भी घरों का हाल तो ये है कि अपने आप को मारते हैं, अपने घर वालों को मारते हैं, सुइसाइड कितना ज्यादा है, कितना ज्यादा है। कुछ आज ही खबर आई है अनफॉर्चुनेटली, अमेरिका के अंदर रहने वाली एक बांग्लादेशी फैमिली, ठीक है, मुसलमान भी हैं बांग्लादेशी भी हैं, लेकिन जब ऐसे माहौल में रहते हैं और अपना काम सही तरीके से नहीं करते हैं तो फिर उस माहौल का असर तो बहुत ज्यादा आता है ना। तो एक बांग्लादेशी फैमिली टेक्सास के अंदर, उसमें दो भाइयों ने अपने माँ बाप को भी कत्ल कर दिया और दादा दादी को भी कत्ल कर दिया और अपने बहन भाई बाकी बहन भाइयों को भी कत्ल कर दिया। तो अब पूरी की पूरी फैमिली जो है ना वो यानी सुइसाइड प्लस मर्डर, ये अभी अभी की खबर है। और ये तो एक मुसलमान फैमिली के अंदर ऐसा हो रहा है, नॉन मुस्लिम्स के अंदर तो ये रेट्स जो है वो स्काई रॉकेटिंग है, ठीक है। अंदर से तो सोसाइटी बिल्कुल घुली हुई है ना, इस तरह की जो कुफर की सोसाइटी होती है, ऊपर से हम ज्यादा परेशान ना हो। अच्छा आगे इरशाद फरमाते हैं अल्लाह ताला, अब्दुल्लाह बिन शैतान रजीम, बिस्मिल्लाहिर्रहमानिर्रहीम, अकुफारुकुम खैरुम मिन उलाइकुम अम लकुम बराअतुन फिज़्ज़ुबुर, कि क्या तुम में जो काफिर हैं, मुनकिर इनकार करने वाले नबियों का, उनको काफिर कहते हैं, अकुफारुकुम क्या तुम्हारे दरमियान जो कुफार हैं, खैरुन, खैरुन का मतलब होता है ज्यादा बेहतर, मिन उलाइकुम तुम्हारे उला में से, उला किनको यानी और जी, तो यानी उन उन में से ज्यादा बेहतर हैं, ठीक है, यानी तुम्हारे यानी जो ये तुम्हारे दरमियान जो काफिर हैं, कि क्या ये बेहतर हैं उन सब से, यानी उन लोगों से, ठीक है, यानी जिनकी पीछे बात आई है, पांच कौमें जिनको अल्लाह ताला ने हलाक कर दिया था। अम लकुम बराअतुन फिज़्ज़ुबुर, अम का तर्जुमा होता है जैसे उर्दू में कहते हैं ना या, ठीक है, یا تمہارے لیے کوئی براءت ہے. براءت کا مطلب ابھی شب براءت گزری ہے نا, جس کو کہ کچھ بیوقوفوں نے جو ہے وہ شب براءت کی بجائے جو ہے وہ شب تبرع کہنا شروع کر دیا ہے, تبرع اور براءت کو ایک بنا دیا. تبرع کہتے ہیں برا بھلا کہنا, تو ان عقل مند صاحب جنہوں نے وہ مضمون لکھا تھا جو کہ پھر پورے سوشل میڈیا کے اوپر پھیلا ہے, تو اس کے اندر کیا کہتا ہے, کہتا ہے کہ یہ جو شب براءت ہے نا تو یہ تو کوئی چیز ہے نہیں, ہے نا, اس کا تو کوئی حدیث میں اور ذکر ہے نہیں. ٹھیک ہے, تو اصل میں یہ کیا ہے, یہ شب تبرع ہے, اور تبرع کا مطلب ہوتا ہے برا بھلا کہنا. تو یہ جو روافض ہیں جن شیعہ جن کو کہتے ہیں, تو یہ نا اصل میں 15 شعبان کی رات کو جو ہے نا وہ صحابہ کرام کے اوپر تبرع کرتے تھے, تو یہ وہاں سے آئی ہے تبرع, اور تبرع سے وہ براء بن گئی. یعنی کوئی لمٹ ہو ہر چیز کی, لمٹ نہیں ہے کوئی یہاں پر. ٹھیک ہے نا, اس قسم کی الٹی سیدھی جائے وہ لکھنا شروع کر دیتے ہیں چیزیں. تو بھائی تبرع الگ چیز ہوتی ہے, براءت الگ چیز ہوتی ہے. اگر حروف جو ہیں وہ اس کے اندر ایک جیسے ہوں گی تو ضروری تو تھوڑی کہ ہر چیز جو ہے وہ ایک ہی معنی رکھتی ہو. خیر, ام لکم براءت, براءت کا مطلب ہوتا ہے چھٹکارا. ٹھیک ہے, یعنی اس سے کسی چیز سے آپ جو ہے وہ آپ کو الگ کر لیں. تو براءت فی الزبر, یا تمہارے لیے فارغ خطی لکھ دی گئی ہے. فارغ خطی کا مطلب یہاں پر یہی ہے کہ جی تمہیں جو ہے نا وہ بخش دیا جائے گا, معاف کر دیا جائے گا. فی الزبر, زبر ورقوں میں. ٹھیک ہے, اسی سے زبور نکلا, جو حضرت داؤد علیہ السلام کے اوپر جو صحیفے نازل ہوئے تھے ان کو زبور کہتے ہیں, یا کتاب نازل ہوئی تھی اس کو زبور کہتے ہیں. تو زبر کا مطلب ورق, یعنی جو صفحے ہوتے ہیں. یعنی تمہارے لیے کیا براءت لکھ دی گئی ہے اللہ تعالیٰ کے صحیفوں کے اندر. ام یقولون نحن جميع منتصر, کیا یہ لوگ کہتے ہیں, یقولون یہ لوگ کہتے ہیں, نحن ہم, جميع منتصر, جميع کا مطلب جیسے اردو میں کہتے ہیں سب کے سب یا مجمع, منتصر بدلہ لینے والا, یعنی کہ ہم منتصر یعنی ہم غالب رہیں گے, ہم بدلہ لے لیں گے. ٹھیک ہے, ہم اللہ تعالیٰ سے, یا یہ لوگ کہتے ہیں کہ ہم سب کے سب ہیں وہ, ہم سب کا مجمع ہے بدلہ لینے والا, یعنی ہماری مدد کی جائے گی اور ہماری طرف سے بدلہ لے لیا جائے گا, ہم کامیاب ہو جائیں گے وغیرہ. کیا اس طرح سے یہ لوگ باتیں کرتے ہیں, یعنی یہ جو کفار مکہ ہیں ان کے بارے میں بات ہو رہی ہے, کیا یہ لوگ اس طریقے سے باتیں کرتے ہیں؟ اللہ تعالیٰ جواب دیتے ہیں ان کی ان باتوں کا کہ سَيُحْزَمُ الْجَمْعُ وَيُوَلُّونَ الدُّبُرَ, ان قریب یہ مجمع شکست کھائے گا, یُحْزَمُ ان کو شکست ہو جائے گی, الْجَمْعُ اس مجمع کو, وَيُوَلُّونَ الدُّبُرَ اور پیٹ پھیر کر کے یہ بھاگیں گے. ولّا یولو کا مطلب ہوتا ہے پیٹ پھیرنا, اور دبر جو ہے وہ پیٹ ہی کو کہتے ہیں, بیک سائڈ کو کہتے ہیں. ٹھیک ہے, تو یہ اپنی پیٹ جو ہے نا وہ پھیر کر بھاگ جائیں گے. انقریب, سین انقریب کے لیے استعمال ہوتا ہے عربی میں. یحزم کا مطلب شکست دی جائے گی ان کو. بل الساعۃ موعدہم والساعۃ ادھا وامر, بل یہ اردو میں جیسے ہم بلکہ کہتے ہیں تو یہ وہیں سے آیا, بل سے. تو بلکہ الساعة یعنی قیامت کی گھڑی, موعدہم یہ ان کے وعدے کا وقت ہے, موعد جس چیز کا وعدہ کیا گیا ہو تو اس کو موعد کہتے ہیں. تو یہ ان کے وعدے کا وقت ہے, بلکہ موعد وعدہ کرنے کا, جو یعنی جس وقت کا وعدہ کیا گیا ہے تو اس کو موعد کہتے ہیں. تو موعدہم ان کے وعدے کا وقت ہے, یعنی قیامت کے دن کا ان سے وعدہ کیا گیا ہے نا. والساعۃ اور یہ جو ساعت ہے نا قیامت کی گھڑی, ادھا اور امر ہے. ٹھیک ہے, ادھا کا مطلب ہوتا ہے بہت شدید, بہت بڑی آفت. ٹھیک ہے, اور امر یہ کڑوے کے لیے استعمال ہوتا ہے, अमर्रुन, ठीक है, कड़वा। इन्नल मुजरिमीना फी ज़लालिन वसुअर, बेशक जो मुजरिमीन हैं वो ज़लाल के अंदर हैं, ज़लाल कहते हैं गुमराही को, और सुअर, सुअर का मतलब कोई जो बेगानगी, जब शराब पी करके इंसान कोई धुत हो जाता है, दीवानगी में मुब्तला हो जाता है, तो उसको सुअर कहते हैं। और ये लफ्ज सुअर जो है वो पीछे भी गुजर चुका है, याद है कहाँ गुजरा था, فقالوا ابشرا منا واحدا نتبعه انا اذا لفي ضلال وسعر, ये लोग कहते थे कि अगर हम इस एक नबी की बात मान लेंगे तो हम तो बड़ी गुमराही में होंगे और बड़ी दीवानगी के अंदर होंगे। तो यही बात ये काफिर कहा करते थे, और अल्लाह ताला इसी बात को इनके ऊपर पलटा रहे हैं कि नहीं, जो मुजरिमीन है, जुर्म करने वाले यानी गुनाह करने वाले, तो ये है ضلال وسعر के अंदर, ये है जलाल और सुअर के अंदर। ये नहीं कि अगर ये नबी को मानेंगे तब ये जलाल और सुअर के अंदर होंगे, बल्कि ये है। यौम युसहबून फिन नार अला वुजूहिहिम, यौम जिस दिन, और फिर जिस दिन की आगे तफसील आती है, जब भी जुमले के शुरू में यौम का लफ्ज आता है तो जुमला का जो बाकी हिस्सा होता है वो उस यौम की फिर तफसील होती है, मुजाफ मुजाफ इलैह की बाकायदा कंस्ट्रक्शन बनती है, जिनको अरबी का पता है वो जानते हैं इस बात को। तो यौम युसहबून फिन नार, कि जिस दिन आग के अंदर घसीटे जाएंगे, अला वुजूहिहिम, इनके चेहरों के ऊपर ये लोग, ठीक है ना, यानी चेहरों के बल घसीटे जाएंगे, यानी इज्जत से जहन्नुम में नहीं लेके जाया जाएगा, बल्कि घसीट करके, और वो भी चेहरों के बल घसीट करके जहन्नुम में ले जाया जाएगा। जहन्नुम में इनको कैसे ले जाया जाएगा, ये दरवाजों के रास्ते से जहन्नुम में जाएंगे, है ना, पीछे बात हुई है ना कि ये पुलिस रात के ऊपर से गिर करके जहन्नुम में नहीं पहुंचेंगे, वो तो रास्ता है ईमान वालों के जहन्नुम में जाने का, जिनके गुनाह उनकी नेकियों से ज्यादा होंगे, ठीक है। तो काफिर पे जहन्नुम में कैसे जाएंगे, वो दरवाजों के जरिए से जाएंगे, लेकिन दरवाजों से भी इज्जत के साथ चलते हुए नहीं जाएंगे, बल्कि युसहबून फिन नार अला वुजूहिहिम, इस सूरत में दरवाजों के रास्ते से जहन्नुम में जाएंगे। और फिर इनसे कहा जाएगा उदूको, चखो तुम लोग, मस्सा सकर, आग का मजा, आग को छूना, मस करना मतलब छूना, और सकर जो है वो जहन्नुम की आग का एक नाम है। इन्ना कुल्ल शैइन खलकनाहु बिकदर, इन्ना बेशक हमने कुल्ल शैइन हर शय को, खलक ना हो हमने तख्लीक किया उसको, भी कदर, कदर के साथ, यानी हर चीज की हमने एक एक सेट मकदार बना दी है, एक सेट उसकी कैफियत बना दी है, हर चीज को ना एक 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 यानी मुकर्रर करके अल्लाह ताला ने बनाया है, ठीक है ना, कि ये चीज जो है वो उसकी सूरत शक्ल ऐसी होगी, इस शक्ल, इस चीज की प्रायोर की प्रॉपर्टीज ऐसी होंगी, ठीक है ना, जैसे आग को अल्लाह ताला ने बनाया तो अब आग की शक्ल भी बना दी कि आग की शक्ल ऐसी होगी, बकायदा इस फ्लेम्स की फॉर्म के अंदर आग जला करेगी और इस आग के अंदर से गर्मी निकला करेगी, ये चीजों को छुएगी तो उनको जला देगी, ठीक है ना, यानी आग को बनाया इन सारी तफसीलात के साथ, यानी ये सारी तफसीलात मुकर्रर कर दी आग के लिए। उसी तरीके से पानी को बनाया, अब उसकी सारी तफसीलात मुकर्रर कर दी, आप केमिस्ट्री के अंदर पढ़ना शुरू कर दें पानी की कॉम्पोजिशन को, तो वो सारी चीजें जो आप केमिस्ट्री में पढ़ते हैं, H2O, हाइड्रोजन के जो मॉलिक्यूल्स हैं वो डबल होंगे, ऑक्सीजन का एक मॉलिक्यूल होगा, ये सब कदर के अंदर शामिल है, ये सब कदर है, खलकनाहु बिकदर, ठीक है ना। और फिर पानी करेगा क्या क्या, अगर थोड़ा सा होगा तो वो जो है वो इस तरीके से बहेगा किसी चीज के ऊपर, ऊपर अगर वो ठंडा होगा तो वो किसी पीने वाले शख्स की को फरहत बख्शेगा, गर्मी के मौसम में जब वो ठंडा पानी पिया जाएगा तो वो ठंडा पानी उसकी तबीयत को फरहत बख्शेगा, ये पानी की तकदीर है जो कि अल्लाह ताला ने पानी के लिए बना दिया। अगर बहुत ज्यादा पानी होगा तो अगर कोई उसके अंदर चला जाएगा तो उसकी सांस घुट जाएगी और वो घुट करके मर जाएगा, ये भी पानी की कदर है जो अल्लाह ताला ने पानी बनाते हुए उसके लिए मुकर्रर कर दिए, ठीक है ना, तो ये सब कुछ कदर है।
ठीक है,
वमा अमरुना इल्ला वाहिदतुन कलम्हिन बिल बसर, वमा अमरुना, और नहीं और हमारा काम तो यही है या नहीं है हमारा काम सिवाय इसके के, इल्ला का मतलब सिवाय इसके के, वाहिदतुन एक एक एक, वाहिदतुन का मतलब एक, का लम्हिम बिल बसर, जैसे के आंख का झपकना। ठीक है, बसर जो है वो यानी बसीरत, जैसे हम कहते हैं ना बसर देखना निगाह, तो लम्ह जो है वो उसका यानी जो झपकना या लपक आंख की है। तो हमारा हुक्म जब आता है ना तो वो तो बस एक पलक झपकने के अंदर वो एग्जीक्यूट हो जाता है। वलकद अहलकना अशियाअकुम, और तहकीक के लकद का तर्जुमा तहकीक से करते हैं, जैसे अंग्रेजी में इंडीड या वेरली से करते हैं। अहलकना, हमने हलाक कर दिया, अशियाअकुम, ये शय नहीं है, अशिया नहीं है, अशिया ऐन पे खत्म हो रहा है ये लफ्ज, अशिया, तो ये शिया की जमा है, शिया, शिया कहते हैं ग्रोह को, यानी एक एक ही आइडियोलॉजी रखने वाला जो जो ग्रोह होता है ना, ग्रोह लोगों का, तो उसको शिया कहते हैं, और उसकी जमा क्या है, अशिया। ठीक है, तो तुम्हारे साथ वालों को यानी तुम्हारे जो ग्रोह हैं तो उनको हमने हलाक कर दिया। फहल में मुद्दकिर, बस है कोई मुद्दकिर यानी नसीहत पकड़ने वाला, सोचने वाला, सोच करके नसीहत पकड़ना, ये मुराद है ना इसकी, जैसे कि उस वाली आयत में लकद यस्सन अल-कुरान लिज़िक्री, फहल में मुद्दकिर, नसीहत पकड़ने वाला, इबरत पकड़ने वाला। ठीक है, तो हमने ग्रोहों को हलाक कर दिया, बस कोई है नसीहत पकड़ने वाला। वकुल्लु शैइन फअलूहु फिज़्ज़ुबुर, और हर चीज, कुल्लु शैइन या यहाँ पे महावरतन, जो चीज, फअलूहु, उन्होंने की, फअला का मतलब होता है उसने की, और फअलू उन्होंने की, फिज़्ज़ुबुर, वरकों के अंदर लिखी हुई है। ठीक है, यानी यहाँ पर जो जुबुर का लफ्ज इस्तेमाल हुआ है तो वो है कि यानी जो अल्लाह ताला ने चीजों को लिखा हुआ है तकदीर के अंदर, तो वो सब का सब मौजूद है कि जो कुछ भी दुनिया के अंदर लोग करते हैं वो सब लिखा हुआ है। वकुल्लु सगीरिन व कबीरिन मुस्तकर, और हर छोटी चीज और बड़ी चीज, मुस्तकर सतरों के अंदर लिखी हुई है, सतर कहते हैं ना लाइन को, तो जो वरक होते हैं तो वरक के अंदर बाकायदा लाइन्स पड़ी हुई होती हैं, और उन लाइन्स के बीच में, बिटवीन द लाइन्स लोग लिखते हैं। ठीक है, तो मस्तूर है, मस्तूर का भी लफ्ज इस्तेमाल किया जाता है उर्दू के अंदर उस चीज के लिए जो कि लिखा हुआ है, रिटन डाउन। ठीक है, हर छोटी बड़ी चीज जो है वो अल्लाह ताला के पास लिखी हुई है। इन्नल मुत्तकीन फी जन्नातिन व नहर, बेशक जो तकवा वाले लोग होंगे वो बागों के अंदर होंगे और नहरों में होंगे, नहरों के मतलब डुबकियां खा रहे होंगे नहरों में नहीं, बल्कि जिन बागों में होंगे उन बागों के नीचे की तरफ जो है वो बहुत खूबसूरत आबशार और नहरें वगैरह बह रही होंगी, तो ऐसी जगहों में मुत्तकीन होंगे। ठीक है, ऐसा नहीं होगा कि कुछ मुत्तकीन जन बागों में रह रहे होंगे, कुछ जो है वो नहरों के अंदर रह रहे होंगे, ऐसा नहीं होगा। फी मक़अद सिद्क़िन, बैठे होंगे, मक़अद, मक़अद बैठने की जगह। ठीक है, जैसे मजलिस का वर्ड होता है तो उसी तरह से मक़अद, ठीक है, यानी बैठक, सिद्क़िन, सच्ची बैठक के अंदर, यानी ऐसी बैठक जिसका कि अल्लाह ताला ने वादा किया था, वो बैठकें उनको वादे के मुताबिक मिलेंगी, सच्ची है वो बैठकें। इंदा मलीकिन मुक्तदर, और ये करीब किसके होंगे, इंदा का मतलब होता है पास, नजदीक, मलिक बादशाह, जैसे मलिक बादशाह को कहते हैं उसी तरीके से मलिक भी बादशाह को कहते हैं। मुक्तदर इक्तदार वाला, ठीक है ना, अथॉरिटी, इक्तदार, पावर वाला बादशाह, यानी जन्नत जो है ये अल्लाह ताला के सबसे नजदीक होगी, ये मुकाम सातवें आसमान के ऊपर है ना, ठीक है, सातवें आसमान पर जन्नत है। ठीक है, और फिर इसके ऊपर क्या है, इसके ऊपर अर्श है, और अर्श पर जो है वो अल्लाह ताला इस्तवा है, मुस्तवी है, ठीक है, मौजूद है वहां पर। تو سب سے قریب جگہ پھر جنت ہی ہوئی اللہ تعالیٰ کے، اس سے زیادہ قریب تو کوئی پہنچ نہیں سکتا اللہ تعالیٰ کے. خلاصہ تفسیر ان آیات کی فرماتے ہیں کہ یہ کفار کے قصے اور کفر کی وجہ سے ان پر عذاب ہونے کے واقعات تو تم نے سن لیے، اب جبکہ تم بھی اسی جرم کفر کے مرتکب ہو یعنی کفار مکہ، تو تمہارے عذاب سے بچنے کی کوئی وجہ نہیں سوائے توبہ کے، توبہ کر لو گے تو بچ جاؤ گے، اس کے علاوہ کوئی وجہ نہیں ہے کہ تم عذاب سے بچ سکو گے. کیا تم میں جو کافر ہیں ان میں ان مذکورہ پچھلے لوگوں سے کچھ فضیلت ہے جس کی وجہ سے تم باوجود ارتکاب جرم کے سزایاب نہ ہو؟ یعنی جس طرح وہ لوگ اپنے جرم کی وجہ سے تباہ ہو گئے تو تم بھی تباہ ہو جاؤ گے، کوئی اور تمہارے ان کا تو فضیلت ہے نہیں کہ ہم تمہیں چھوڑ دیں گے تمہارے جرموں کے باوجود. یا تمہارے لیے آسمانی کتابوں میں کوئی معافی نامہ لکھ دیا گیا ہے؟ براءت فی الزبر، تو براءت مطلب معافی نامہ، ٹھیک ہے، یہاں پر براءت سے مراد معافی نامہ ہے، ٹھیک ہے نا. ایک ہوتا ہے وہ سورہ توبہ والی براءت ہے نا، وہ براءت کا مطلب ہوتا ہے کہ یعنی پرواہ نہیں، بے پرواہ ہونا، یعنی اللہ تعالیٰ جو ہے وہ بری ہیں کفار اور مشرکین سے، اور اس کے رسول بھی کفار اور مشرکین سے بری ہیں، جو سورہ توبہ کا مضمون ہے. تو بری ہونا ایک تھوڑا سا نیگیٹو ٹرم کے اندر آتا ہے، ٹھیک ہے، لیکن براءت کا مطلب خالی یہ نیگیٹو کونوٹیشن والا لفظ نہیں ہے، بلکہ معافی نامہ، ٹھیک ہے نا، چھٹکارا جس کو کہتے ہیں، یعنی عذاب سے چھٹکارا، تو اس کے لیے بھی لفظ براءت استعمال ہوتا ہے، اور یہی معنی ہے شب براءت کا، ٹھیک ہے، کہ اس کے اندر اللہ تعالیٰ بہت بڑی تعداد میں لوگوں کو معاف کر دیتے ہیں، جس کے اوپر کے 15 یا 20 کے قریب ضعیف حدیثیں موجود ہیں، ضعیف حدیثیں 15-20 کے قریب شب براءت کی فضیلت کے اوپر موجود ہیں، ٹھیک ہے نا، ضعیف مردہ نہیں ہے، گھڑی ہوئی حدیثیں نہیں ہیں، ضعیف حدیثیں ہیں، کمزور حدیثیں ہیں، ٹھیک ہے نا، لیکن مردہ حدیثیں نہیں ہیں، جھوٹی حدیثیں نہیں ہیں وہ، ٹھیک ہے. تو اتنی ساری ضعیف حدیثیں جب موجود ہوتی ہیں تو ضعیف لوگ مل کر کے جب مل جائیں نا ایک ہی چیز کے اوپر تو وہ طاقتور بن جاتے ہیں، اور یہی محدثین کے نزدیک ضعیف حدیثوں کی حیثیت ہے کہ اکیلی کوئی ضعیف حدیث ہوگی تو اس سے کوئی بات ہم ثابت نہیں کر سکتے، لیکن جب اتنی ساری ضعیف حدیثیں مل جاتی ہیں کسی ٹاپک کے اوپر تو پھر وہ ضعیف نہیں رہتی بلکہ وہ مل جل کر کے بڑی مضبوط ہو جاتی ہیں، جیسے کہ 15 شعبان کی فضیلت کی کا معاملہ ہے. لیکن جو بھی معاملہ ہے پھر بھی کسی کو ہم پینلائز نہیں کر سکتے کہ آپ نے کیوں نہیں عبادت کری، آپ کیوں نہیں رات کو جاگے، آپ نے کیوں نہیں روزہ رکھا، یہ بالکل بھی نہیں کر سکتے، ٹھیک ہے نا، یہ فرائض واجبات میں سے نہیں ہے، خود کرنا وہ اپنی بات ہے. اچھا آگے فرماتے ہیں کہ تمہارے لیے کوئی کیا کوئی آسمانی کتابوں میں کوئی معافی نامہ لکھ دیا گیا ہے گو کوئی خاص فضیلت نہ ہو، یا ان میں کوئی ایسی قوت ہے جو، یعنی کوئی تمہارے پاس بے شک کوئی فضیلت نہیں ہے پچھلی اقوام کے اوپر کہ تمہیں معاف کر دیا جائے گا ایسے ہی بس، لیکن بے شک فضیلت نہیں ہے لیکن پھر بھی معافی نامہ لکھ دیا، جیسے ہوتا ہے نا کہ بھائی کمزور بچہ ہوتا ہے لیکن ماں باپ کو چونکہ اس کے ساتھ کوئی خاص تعلق ہوتا ہے تو اس وجہ سے ماں باپ اس کے ساتھ اچھا ہی معاملہ کرتے ہیں، ٹھیک ہے نا. تو کیا تمہارے ساتھ کوئی ایسا معاملہ ہے کہ تم اللہ تعالیٰ کے کوئی لاڈلے ہو، فضیلت کے بغیر ہی اللہ تعالیٰ تمہیں معاف کر دیں گے کیونکہ معافی نامہ میں لکھا ہوا ہے تمہارے لیے، ایسا کچھ بھی نہیں ہے، ٹھیک ہے. یا ان میں کوئی ایسی قوت ہے جو ان کو عذاب سے بچا لے، یا تو قوت ہو تم سے جو کہ تمہارے پاس جو کہ تمہیں عذاب سے بچا لے، جیسا یہ لوگ کہتے ہیں کہ ہماری ایسی جماعت ہے جو غالب ہی رہیں گے، جیسے ابو جہل اور یہ لوگ کہا کرتے تھے کہ ہم تو غالب ہی رہیں گے، اور جبکہ ان کے مغلوب ہونے کے دلائل واضح موجود ہیں اور خود بھی اپنی مغلوبیت کا ان کو یقین ہے، تو پھر ایسی بات کہنا اس کو مستلزم ہے کہ ان میں کوئی ایسی قوت ہے جو عذاب کو روک سکتی ہے. یعنی یہ لوگ اوپر سے باتیں تو بناتے تھے لیکن اندر سے یہ لوگ بھی شیکی ہوتے تھے، نبی علیہ الصلوۃ والسلام کی ان کو ایسی ایسی چیزیں نظر آ چکی تھیں کہ ان کو یقین تھا کہ یہ نبی علیہ الصلوۃ والسلام کے سامنے جو ہے نا وہ کامیاب نہیں ہوں گے، ٹھیک ہے، لیکن ضد اور ہٹ دھرمی جو چیز ہوتی ہے نا تو وہ پھر عقل کے اوپر غالب آ جاتی ہے، ٹھیک ہے نا، عقل انسان کی مفلوج ہو جاتی ہے اس کی ضد اور انانیت کی وجہ سے، اور یہی معاملہ ان کا تھا. ان کی عقلیں ان کو بتا رہی تھیں کہ یہ جو محمد صلی اللہ علیہ وسلم ہے نا ان کی بات جھوٹی نہیں ہوتی, ان کے ساتھ اللہ تعالیٰ کی مدد شامل حال ہے. یہ ان کی عقلیں ان کو کہتی تھیں بتاتی تھیں, لیکن روحانی امراض تکبر اور انانیت والے ان کے اندر اتنے اسٹرانگ ہو گئے تھے کہ عقل کو مفلوج کر دیتے تھے ان کی. یہی معاملہ یہاں پر فرما رہے ہیں کہ ان کو خود بھی اپنی مغلوبیت کا ان کو یقین ہے, تو پھر بھی ان کو ایسی باتیں کہنا مستلزم ہے کہ یعنی تو پھر ایسی بات کہنا اس کو مستلزم ہے کہ ان میں کوئی ایسی قوت ہے جو عذاب کو روک سکتی ہے. یعنی مطلب واٹ آر دے, جیسے کہتے ہیں نا انگریزی کے اندر, مطلب واٹ آر یو ٹرائنگ ٹو سے, کیا چاہ کیا رہے ہو تم, اس طرح کی بات نا. سب کچھ پتا بھی ہے پھر بھی جو ہے وہ ضد کیے چلے جا رہے ہو, چاہتے کیا ہو, اس طرح ہم بات کرتے ہیں نا کبھی. تو یہ ہے کہ بھی کیا چاہتے ہو تم, کیا تم عذاب کو روک سکتے ہو. یہ تین احتمال ہیں عذاب سے بچنے کے, بتاؤ کہ ان میں سے کون سی صورت واقعہ میں ہے, یعنی حقیقت میں تمہارے پاس کون سی والی صورت ہے جس کی تم عذاب سے بچ جاؤ گے. پہلے دو احتمالوں کا بطلان تو ظاہر و باہر ہے. رہا تیسرا احتمال, سو اسباب عادیہ کے اعتبار سے وہ فی نفسی ممکن ہے مگر بدلالت دلائل وقوع اس کا نہیں ہوگا, یعنی بدلالت دلائل وقوع اس کا نہیں ہوگا. ٹھیک ہے, یعنی دلائل جو بتا رہے ہیں نا تو اس سے مطابق تو یہی ثابت ہوتا ہے کہ یہ لوگ جو ہے وہ اللہ کے عذاب سے نہیں بھاگ سکیں گے. ٹھیک ہے, یعنی نہ تو ان کے پاس فضیلت ہے قوم عاد و ثمود کے اوپر کہ یہ اس فضیلت کی وجہ سے عذاب سے بچ جائیں گے, نہ تو ان کے لیے کوئی معافی نامہ موجود ہے کہ اس وجہ سے یہ عذاب سے بچ جائیں گے, اور تیسرا احتمال کیا ہے کہ جب اللہ کا عذاب آئے گا تو یہ اس سے بھاگ جائیں گے یا اس عذاب کو روک دیں گے. ٹھیک ہے نا, تو یہ تیسرا احتمال جو ہے نا یہ ابھی واقع ہوا نہیں ہے کیونکہ ابھی تو اللہ کا عذاب آیا نہیں ہے, لیکن سارے دلائل اس بات کو ثابت کرتے ہیں کہ اللہ کا عذاب جب ان کے اوپر آئے گا نا تو یہ اسے نہیں بھاگ سکیں گے. ٹھیک ہے, بلکہ اس کے عکس کا وقوع ہوگا, اس کا برعکس واقع ہوگا جس سے ان کا کذب ظاہر ہو جائے گا, اور وہ عکس کا وقوع اس طرح ہوگا کہ ان قریب ان کی یہ جماعت شکست کھائے گی اور پیٹ پھیر کر بھاگیں گے. یعنی جب اللہ کا عذاب ان کے اوپر آئے گا, ان کے اوپر اللہ کا عذاب کس شکل میں آیا, مسلمانوں کے ہاتھوں سے آیا, ان کے اوپر چیخ کی شکل میں یا تیز ہواؤں کی شکل میں یا دریا میں غرق ہونے کی شکل میں عذاب نہیں آیا, بلکہ مسلمانوں کے ہاتھوں سے اللہ تعالیٰ نے ان کو مروایا. ٹھیک ہے, جیسے جنگ بدر کے اندر, تو اس وقت یہ لوگ نہیں بھاگ سکے اس سے. تو انقریب ان کی جماعت شکست کھائے گی اور پیٹ پھیر کر بھاگیں گے, اور یہ پیشن گوئی بدر و احزاب یعنی جنگ خندق جس کو کہتے ہیں وغیرہ میں واقع ہوئی. اور یہی نہیں کہ اس دنیاوی عذاب پر بس ہو کر رہ جائے گا, بلکہ عذاب اکبر قیامت میں ہوگا, کہ ان کا اصل وعدہ وہی ہے. ٹھیک ہے, یعنی اصل میں تو ان سے قیامت کے عذاب کا ہی وعدہ ہے نا. دنیا کے اندر تو ہو سکتا ہے کوئی کافر مسلمانوں کے ہاتھوں نہ مرے, ٹھیک ہے, بلکہ ایسی طبی موت مر جائے, لیکن قیامت کے دن کا جو عذاب ہے اصل میں تو وہ ہے جس کا انسان وعدہ کیا گیا ہے. اور قیامت کو کوئی ہلکی چیز نہ سمجھو, بلکہ وہ بڑی سخت اور ناگوار چیز ہے. ادھا و امر, اور یہ موعود ادھا و امر ضرور واقع ہونے والا ہے, اور اس کے وقوع کے انکار میں یہ مجرمین یعنی کفار بڑی غلطی اور بے عقلی میں پڑے ہیں کہ یہ قیامت کا انکار کرتے ہیں کہ نہیں, جب ہم مر جائیں گے اور ہماری ہڈیاں بھی مٹی بن جائیں گی تو پھر ہمیں کیسے اٹھایا جائے گا. ٹھیک ہے, تو یہ غلط فہمی اور ابتلا ہے قیامت کے بارے میں, اور وہ غلطی ان کو انقریب جب علم الیقین مبدل بھی عین الیقین ہوگا ظاہر ہو جائے گی. دو ٹرمز ہیں یہاں پر, علم الیقین اور عین الیقین. علم الیقین کا مطلب کیا, کہ جو یقینی بات ہے اس کا آپ کو علم دیا گیا ہے, آپ کو بتایا گیا ہے اس چیز کے بارے میں, تو یہ ایک جس کو کہتے ہیں نا ہمارے یہاں تھیوریٹیکل نالج ہے. ٹھیک ہے, یعنی کسی نے آپ کو بتایا کہ بھئی ایسا ایسا ہونے والا ہے, تو اس کو کہتے ہیں علم الیقین حاصل ہونا. ٹھیک ہے نا, وربلی تھیوریٹیکلی آپ کو علم حاصل ہو گیا. और एक होता है जब आपने उस चीज को देख लिया अपनी निगाहों से, तो आंखों को क्या कहते हैं, आयन कहते हैं। तो जब आप आयन से किसी चीज को देख लेते हैं तो फिर आपको इल्मुल यकीन नहीं होता, उसको कहते हैं आयनुल यकीन। ठीक है, तो जब इनके ऊपर अजाब वाकई होगा कयामत का, तो इनका इल्मुल यकीन जो नबी अलैहिस्सलाम इनको देते थे वो आयनुल यकीन में तब्दील हो जाएगा। ठीक है, और वो इस तरह होगा कि जिस रोज ये लोग अपने मुंहों के बल जहन्नम में घसीटे जाएंगे तो उनसे कहा जाएगा कि दोजख की आग के लगने का मजा चखो, और अगर उनको इससे शुबा हो कि कयामत अभी क्यों वाक़े नहीं होती, तो वजह उसकी ये है कि हमने हर चीज को बएतबार जमान वगैरह के एक खास अंदाज से पैदा किया है। ठीक है ना, यानी ये जो कहते हैं ना कि जी कयामत के जो तुम हमें इल्मुल यकीन दे रहे हो कयामत का, तो भाई कब होगी ये कयामत। तो अल्लाह ताला ने जो आगे फरमाया ना कि इन्ना कुल्ल शैइन खलकनाहु बिकदर, ये उस उनके इस एतराज का जवाब है कि हमने हर चीज को एक कदर के साथ बनाया है। ठीक है ना, तो ये दुनिया की जो हमने जिंदगी बनाई है ना, अगर ये मजीद लेट्स से 10,000 साल और दुनिया ने रहना है, ठीक है ना, या तने 10,000 साल तो ज्यादा हो गया, 2,500 साल नबी अलैहिस्सलाम के बाद से एहतियात यानी एक मोहतात अंदाजा अगर आप लगाएं कि अब दुनिया की जिंदगी कितनी बाकी रह गई है, तो तकरीबन 2,000 साल बनती है, एक्चुअली 2,500 भी नहीं, 2,000 के करीब साल जिंदगी बनती है अंदाजन। ठीक है, तो भाई जब 2,000 साल अभी और है ना, तो अब तुम्हारी ख्वाहिशात की वजह से ये हम चेंज नहीं करने वाले, हमने 2,000 साल की जिंदगी और रखी है दुनिया के लिए, तो ये तो होगा। ठीक है ना, ये तो टाइम पास होगा। ठीक है, तो वही फरमा रहे हैं कि हमने तो एक खास अंदाज से पैदा किया है, जो हमारे इल्म में है यानी जमाना वगैरह, उसका अपने इल्म में मुअय्यन और मुकद्दर किया है। इसी तरह कयामत के वुकू के लिए भी एक वक्त मुअय्यन है, बस उसका अदम वकू फिलहाल बवजह इसके वक्त ना आने के है। यानी ये जो कयामत नहीं आ रही, तो क्योंकि उसका अभी वक्त नहीं हुआ, इस वजह से नहीं आ रही, ये नहीं कि आ नहीं सकती, बल्कि अभी वक्त नहीं हुआ इस वजह से नहीं आ रही। ये धोखा नहीं खाना चाहिए कि कयामत का वकू ही ना होगा। ठीक है, जैसे कोई कहे कि अच्छा तुम कहते हो कि सब मर जाएंगे, तो भाई मैं क्यों नहीं मर रहा, तो ये बोले ना कि मैं क्यों नहीं मर रहा, तो उसको क्या जवाब दिया जाएगा, भाई आपके मौत का वक्त अभी नहीं आया, इस वजह से आप नहीं मर रहे। लेकिन इसका मतलब ये कोई थोड़ी है कि आप मर नहीं सकते या आप कभी भी नहीं मरेंगे, है ना, बहुत आसान सी मिसाल है। और जब उसका वक्त आ जाएगा तो उस वक्त हमारा हुक्म इस वकू के मुतअल्लिक बस ऐसा यकबारगी हो जाएगा जैसे आंख का झपकना, कलम हिमिल बसर। ठीक है ना, इतना तेजी के साथ जो है वो कयामत का मामला हो जाएगा। जर्स वकू की नफी तो बातिल ठहरी, कि कयामत होगी नहीं तो उसका जो ये कहते हैं ना, तो ये तो बातिल हो गया ना ये। और अगर तुमको ये शुबा हो कि हमारा तरीका अल्लाह के नजदीक नापसंद और मबगूज नहीं है, तो अगर कयामत का वकू भी हो तब भी हमको कोई फिक्र नहीं। यानी ये भी तो कहते थे ना ये काफिर लोग कि अगर आ गई कयामत तो भी हमें कुछ नहीं होने वाला है, बल्कि अल्लाह ताला हमें इस दुनिया से भी ज्यादा नेमतें दे देंगे अगर कयामत हुई तो। ठीक है, तो ये भी कुफार का एक क्लेम था, चलो यानी कयामत नहीं होगी, पहले तो ये कहते थे, फिर कहते थे कि अगर हो भी गई ना तो हम तो वहां भी कामयाब होंगे जैसे हम यहां पर कामयाब हैं। ठीक है, तो उसका जवाब दे रहे हैं कि हम तुम्हारे हम तरीका लोगों को अपने अजाब से हलाक कर चुके हैं, जो दलील है इस तरीके की मबगूज होने की। यानी जिस तरह का तरीका तुमने अपनाया हुआ है जिंदगी के अंदर, तो उसी तरीके का कौम आद, कौम समूद, कौम फिरौन ने भी अपनाया हुआ था, तो उनको तो हम कर चुके हैं तबाह, तुम्हें भी तबाह करेंगे, और वही तरीका और वही तुम्हारा तरीका है, इसलिए मबगूज है, बोझ याफ्ता है, और ये दलील निहायत वाज़ह है। सो क्या इस दलील से कोई नसीहत हासिल करने वाला है, और ये भी नहीं है कि उनके आमाल इल्म इलाही से गायब रह जाएंगे, जिसकी वजह से अल्लाह के नजदीक उनके तरीके के मबगूज होने की वजह के बावजूद सजा से बच जाने का इहतमाल हो, बल्कि जो कुछ भी ये लोग करते हैं सब हक तआला को मालूम है, आमाल नामों में भी मुंदरिज है, और ये नहीं कि कुछ लिख लिया गया हो कुछ रह गया हो, बल्कि हर छोटी और बड़ी बात, वकुल्लु सगीरिन व कबीरिन मुस्तफर, हर छोटी और बड़ी बात उसमें لکھی ہوئی ہے، بس وقوع عذاب میں کوئی شبہ نہ رہا۔ یہ تو کفار کا حال ہوا، ٹھیک ہے نا، یعنی یہاں تک اللہ تعالیٰ نے کفار کا حال بیان کر کے آگے فرماتے ہیں ان المتقین فی جنات و نہر، اور جو پرہیزگار لوگ ہیں وہ بہشت کے باغوں میں اور نہروں میں ہوں گے، ایک عمدہ مقام میں، فی مقعد صدق، عمدہ مقام میں قدرت والے بادشاہ کے پاس، یعنی جنت کے ساتھ قرب حق تعالی بھی ہوگا۔ ٹھیک ہے، تو خلاصہ تفسیر الحمدللہ مکمل کر لیا، اگرچہ تھوڑا ایکسٹرا ٹائم لے لیا اس کلاس میں، لیکن ارادہ یہی تھا کہ رمضان المبارک سے پہلے اس سورت کو مکمل کر لیتے ہیں، تو ایک کلاس ہماری اور ہونی رہتی ہے، تو اس کے اندر انشاءاللہ اس آیت کی باقی معنی تفسیر مکمل ہو جائے گی، اور ہو سکتا ہے اگلی کلاس کے اندر ہم کچھ اور بات کر لیں آپ کے ساتھ رمضان المبارک کے بارے میں یا کوئی اور۔ تو رمضان المبارک میں انشاءاللہ پھر ایک نئی ترتیب چلے گی جو کہ روزانہ کی کلاس ہوتی ہے، سعودی عرب کے ٹائم کے مطابق 1:30 سے 2:30 بجے دوپہر کو ہوگی، اور انڈیا پاکستان کے ٹائم اس کے حساب سے 2-2.5 گھنٹے آگے ہوتے ہیں۔ کسی کو کوئی سوال ہے ترجمے یا خلاصہ تفسیر سے متعلق؟ ایڈمیٹڈلی یہ جو صورت ہے اس کے الفاظ بھی کافی مشکل ہیں، اور ظاہر ہے ان کی تفسیر بھی جو ہے وہ لیس دین ایزی تھی تھوڑی سی۔ رمضان میں کون سی سورہ کی تفسیر ہو؟ مشکل سوال ہے، اس لیے کہ یار ابھی تک فیصلہ نہیں کر پایا، بلکہ حقیقت یہ ہے کہ اس کے اوپر غور کرنے کا ابھی تک موقع ہی نہیں ملا کہ کون سی تفسیر پڑھانی ہے، کون سی سورت پڑھانی ہے رمضان المبارک میں۔ ان شاء اللہ امید ہے کہ اگلے چند دنوں میں کچھ نہ کچھ اللہ تعالیٰ دل میں ڈال ہی دیں گے اس بارے میں۔ ٹھیک ہے، کوئی اور سوال ہے کسی کا؟ اگر دنیا کے معاملوں میں غلطی ہو گئی ہو تو اب کیا کریں؟ اگر دنیا کے معاملوں میں غلطی ہو گئی ہو تو اب کیا کریں؟ غلطی کی اصلاح کرنے میں کیا کہنا چاہ رہی ہیں؟ ڈے ٹو ڈے ڈیسیشنز میں غلطی ہو گئی ہو، انسان غلطی کا پتلا ہے، ٹھیک ہے، انسان نسیان سے نکلا، نسیان بھول چوک کو کہتے ہیں، تو جب کوئی چیز بھول جاتی ہے تو اس سے پھر غلطی ہو جاتی ہے، غلطی کا باعث بن جاتی ہے، ٹھیک ہے۔ تو غلطیاں تو انسانی زندگی کا حصہ ہیں، وہ تو ہر انسان سے ہوتی ہیں، ٹھیک ہے، لیکن اللہ تعالیٰ نے غلطیوں کا حل جو ہے نا وہ یہ بنایا ہے کہ انسان ان کے اوپر نادم ہو کہ ہاں مجھ سے غلطی ہو گئی، اور اس کی اصلاح کرنے کی فکر میں لگ جائے، ٹھیک ہے۔ تو اس کے اوپر اللہ تعالیٰ نے یا اللہ تعالیٰ کے نبی علیہ الصلوۃ والسلام نے یہ ایک سوچ ہوتی ہے نا کہ لیمنٹنگ جس کو کہتے ہیں بہت زیادہ، کہ جی میں نے ایسی غلطی کیوں کری، مجھے نہیں کرنی چاہیے تھی، اور فرسٹریشن، اور اس کے اوپر جو ہے وہ یعنی غصے کا اظہار کرنا شروع ہو جانا، یا مایوسی میں مبتلا ہو جانا، ان سے منع کیا ہے، ٹھیک ہے نا، یہ غلط اپروچ ہے۔ غلطیوں کی اصلاح ایسے نہیں ہوتی کہ پیچھے دیکھتے رہیں اور بس ان کے اوپر جو ہے وہ یعنی ٹینشن لیتے رہیں اور مایوسی کا شکار ہو جائے، نہیں، بلکہ ہم نے اس غلطی کو اکنالج کر لینا ہے اور اس کو پھر ہم نے آگے ٹھیک کرنے کی کوشش کرنی ہے، اور اس کا سب سے پہلے کیا کرنا ہے، اللہ تعالیٰ سے مدد مانگنی ہے۔ دیکھیں استخارہ کی دعا، امید ہے سب کو پتا ہوگی، خواتین تو ماشاءاللہ استخارہ خوب کرتی ہیں، ٹھیک ہے نا، لیکن جو استخارے کی جو چھوٹی دعا ہے نا، اللہم اغفر لی واغفر لی، یہ دعا ایسی بہترین دعا ہے کہ جو کہ آپ ہر وقت اللہ تعالیٰ سے مانگ سکتے ہیں، ٹھیک ہے۔ تو ایک چلیں ہمارے مشائخ سے سیکھا ہوا ایک عمل، یہ عاجز آپ کو آج بتاتا ہے، کچھ لوگوں کو پہلے سے پتا ہوگا کہ روزانہ صبح جب آپ فجر کی نماز پڑھتی ہیں، ٹھیک ہے، تو اگر فجر کے بعد اشراق بھی نصیب ہو جاتی ہے تو اشراق کے بعد، یا اگر اشراق نہیں کسی وجہ سے نصیب ہوتی تو فجر ہی کے بعد، استخارے کی دعا پڑھیں مانی کے استحضار کے ساتھ، بلکہ یعنی جس کو کہتے ہیں استخاری کی دعا مانگیں، الفاظ تو وہی پڑھیں جو کہ دعا کے اندر ہیں عربی کے، ٹھیک ہے، لیکن ایک دھیان میں بھی رکھیں کہ آپ کیا پڑھ رہی ہیں، کیا مانگ رہی ہیں اللہ تعالیٰ سے، اس دھیان کے ساتھ استخاری کی دعا پڑھیں اور پھر اللہ تعالیٰ سے اپنی دلی دل کے اندر یہ مانگیں کہ اے اللہ آج کے دن کے جتنے معاملات ہیں نا ان میں میں آپ سے رہنمائی مانگتی ہوں، میں نے سب کے لیے استخارہ کر لیا، ابھی جو میں نے استخارہ پڑھا ہے کسی ایک مسئلے کے لیے نہیں پڑھا ہے کہ بیٹی کی شادی کرنی ہے تو کدھر کرنی ہے، ہمارے یہاں تو صرف شادیوں کے لیے استخارہ ہوتا ہے نا، نہیں، ہر سٹیپ آف دی وے کے لیے اللہ تعالیٰ سے استخارہ کرنا، تو صبح کو نا ایک تو اس طریقے کا استخارہ کر لیں دن کے تمام معاملات کے لیے، بلکہ استخارے کی دعا سے بھی پہلے وہ دعائیں حاجات بھی پڑھ لیں، لا الہ الا اللہ الحلیم الکریم، سبحان اللہ رب العرش العظیم، دعائے حاجات بھی پڑھ لیں، اللہ تعالیٰ سے مدد بھی مانگ لیں اور پھر اس کے بعد دعائے استخارہ بھی پڑھ لیں، معنی کے استحضار کے ساتھ، طوطے کی طرح نہیں، ٹھیک ہے نا، ناٹ لائک اے پیرٹ، بلکہ دیکھیں میں کیا مانگ رہی ہوں اللہ تعالیٰ سے، اس کے دھیان کے ساتھ، اور پھر اپنے سارے معاملات کو بس اللہ تعالیٰ کے حوالے، پھر آپ کرتی جائیں، عمل کرتی جائیں اور اللہ تعالیٰ کی طرف سے نا پھر آپ کو گائیڈنس ملتی جائے گی، ٹھیک ہے، بیچ بیچ میں اللہم خرلی واخترلی والی دعا بھی رکھیں ذہن کے اندر، جب کوئی بھی کوئی ایسا ڈیسیشن آ رہا ہو کہ جس کے اندر کہ جی مجھے کیا سٹیپ لینا چاہیے، فوراً ایک لمحے کے لیے، حضرت مفتی شفیع رحمۃ اللہ علیہ جن کی ہم تفسیر پڑھ رہے ہیں نا، ان کی یہی عادت تھی، ان کے بیٹوں نے بتایا، بس بیچ میں نا ایک لمحے کے لیے آنکھیں بند کر کے اللہ تعالیٰ کی طرف متوجہ ہو جاتے تھے اور اللہم خرلی واخترلی جلدی سے، اور پھر اس کے بعد کام کر لیا کرتے تھے، یہ نہیں کہ جا کے وضو کر رہے ہیں، نفل پڑھ رہے ہیں، اس کے بعد دعائیں مانگ رہے ہیں، پھر اس کے بعد کام کر رہے ہیں، ایسے تو کام نہیں ہو سکتا پھر، لیکن بس متوجہ ہوں اور اس کے بعد کام کریں، ٹھیک ہے، تو اس سے کیا ہوگا کہ ایک تو یہ کہ غلطیاں بھی کم ہو جائیں گی، ہے نا، اور اگر غلطی ہو بھی جائے گی جو کہ زندگی کا حصہ ہے، یہ نہیں کہ آپ استخارہ پڑھ کر کے کوئی کام کریں گی تو اب جو ہے وہ ہر چیز آپ کی پرفیکٹ ہو جائے گی، ایکچولی پرفیکٹ تو ہو جائے گی پرفیکٹ، لیکن آپ کو وہ پرفیکٹ نظر نہیں آئے گی، آپ کو لگے گا کہ آپ نے غلطی کر دی، ٹھیک ہے نا، وہ تو خیر مزید تفصیلات ہیں، اتنا وقت نہیں ہے اس وقت، لیکن اللہ تعالیٰ کی گائیڈنس تو رہے گی، ٹھیک ہے، اب آپ کی مرضی کے مطابق کوئی کام نہیں ہوگا تو بھی فائدہ کیا ہوگا کہ آپ کے اندر مایوسی اور ڈپریشن پیدا نہیں ہوگا، ٹھیک ہے نا، اللہ تعالیٰ اس سے پھر آپ کو بچا لیں گے، ٹھیک ہے، اللہ تعالیٰ کی طرف دھیان کرنا سیکھیں، متوجہ ہونا سیکھیں، ٹھیک ہے نا، ہاتھ کام کاج میں مصروف، دل اللہ کی یاد میں مصروف، اسی کو تو کہتے ہیں، یہی تو جو معمولات بتاتے ہیں تو اس میں کیا ہے یہ معمول، چوتھا معمول کو قلبی، ہاتھ کام کاج میں مصروف، دل اللہ کی یاد میں مصروف، اللہم اخر لی واختر لی چل رہا ہے مستقل، ٹھیک ہے، تو ٹینشن لینے کی کوئی ضرورت نہیں ہے، سیشنز کے اندر غلطی ہو جاتی ہے، لیکن جب اللہ کے دھیان کے ساتھ کام کریں گے نا تو یہ غلطی بھی جو ہے نا آپ کے لیے ایونچولی فائدے کا سبب بن جائے گی، ٹھیک ہے، وی آر ناٹ پرفیکٹ اینڈ وی کین نیور بی پرفیکٹ، تو پرفیکشن اچیو کرنے کی کوشش بھی نہ کریں، ٹھیک ہے، اللہ کی طرف دھیان بنانے کی کوشش کریں، پرفیکشن اچیو کرنے کی کوشش نہ کریں، یو ول فیل مزربلی because we cannot be perfect, so we will fail, so bhai why waste our time in failing, hai na, kyun karte hain apna khamkha waqt aaya aise kaam mein jisme fail hona pata hai, theek hai na, lekin allah ki yaad ki jo mehnat hai na isme fail nahi hote, jo mehnat karta hai, wal lazina jahadu fina lanahdiyannahum subulana, allah taala usko apni taraf kheench lete hain, theek hai na, aisi mehnat kare na jisme kamyabi ka وعدہ ہوا ہے اوپر سے، ٹھیک ہے، آخر دعوانا الحمدللہ۔